घर घर माउनी मिठो मिठो सन्देश लिएर संगीतको बहार हाम्रो गाउँ हाम्रो सहर
रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज
आजको संवादबाट केशव ढकालको नमस्कार। यो कार्यक्रम तपाईँ हरेक शनिबार बिहान 9 बजेको भेरी खबरपछि भेरी हाइलाइट्सपछि करिब 10 बजेसम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्जमा सुन्नुहुन्छ। आज हामीले प्रदेश नम्बर 6 का आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीज्यूलाई स्टुडियोमा निम्त्याएका छौँ। प्रदेश नम्बर 6 को विकास र समृद्धिका लागि मन्त्रालयले के कस्ता योजना ल्याउँदैछ अनि यो प्रदेशको विकास र समृद्धिमा के कस्ता चुनौती रहेका छन् भन्ने विषयमा आज हामीले छलफल गर्दैछौँ। मन्त्रीज्यू स्वागत छ यहाँलाई आजको संवादमा।
धन्यवाद।
सर्वप्रथम त यहाँलाई ढिलै भए पनि बधाई मेरो व्यक्तिगत तर्फबाट र रेडियोको तर्फबाट कि प्रदेश नम्बर 6 को आन्तरिक मामिला तथा कानुन मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा
यहाँलाई धन्यवाद र हार्दिक आभार पनि।
मन्त्रालयले अब बिस्तारै काम सुरु गर्यो होइन?
हजुर।
यहाँका मन्त्रालयहरूमध्ये तपाईँले पहिलोपटक पत्रकार सम्मेलन गरेर आफ्नो मन्त्रालयका योजनाहरूका बारेमा संक्षिप्त जानकारी पनि दिनुभएको छ, सुझावहरू पनि माग्नु भएको छ, यसका लागि पनि यहाँलाई बधाई छ।
धन्यवाद।
काममा यसरी नै अग्रता हुँदै जाओस्। यहाँले अहिले मन्त्री भएर नियुक्ति गरिसकेपछि यो प्रदेशका समस्याहरू यी रहेछन् भनेर केलाउनु भएको छ?
ठिक हो। खास गरी हामी अब यो मुलुक सङ्घीय संरचनामा प्रवेश गरेको छ, एकात्मक व्यवस्थाको हामीले विकल्प खोजेका छौँ, मतलब युग रूपान्तरणको अभियानमा सामेल भयो यो पुस्ता, खास गरी हाम्रो जेनेरेसन, र यसले अधिकार प्राप्तिको लडाइँमा निकै ठुलो त्याग तपस्या बलिदान शौर्य साहसको एउटा कृतिमान पनि खडा गर्यो, र यो पुस्ता एक प्रकारले यो भाग्यवानी पुस्ता पनि हो चाहिँ, जसले परिवर्तनको मतलब अधिकार प्राप्तिको सङ्घर्षको अगुवाई पनि गर्यो र समृद्धिको यो बुलेट ट्रेन हाँक्ने अथवा रथ हाँक्ने एउटा ऐतिहासिक जिम्मेवारी पनि प्राप्त भएको छ। यसो हुँदाखेरि यो पुस्ता भनेको मलाई लाग्छ भाग्यवानी पुस्ता हो, र यो फेरि चुनौतीका चाङहरू पनि उत्तिकै डरलाग्दा छन्, खास गरी अझ यो प्रदेश चुनौतीको चाङबाट सम्भावनाको खोजी गर्नुपर्ने एउटा प्रदेश हो। हेर्दाखेरि निकै विपन्न देखिन्छ, जस्तो प्लानिङ योजना आयोग, प्लानिङ कमिसन र अक्सफोर्ड युनिभर्सिटीको अध्ययनले सार्वजनिक गरेको प्रतिवेदन अनुरूप पनि झन्डै 52% मान्छेहरू गरिब छन्। यसो भनिरहँदा यो प्रदेश गरिबीको पहाडले च्यापिएको छ। त्यसो हुँदाखेरि यो गरिबीको पहाड पन्छाउने सामर्थ्य हामीले राख्छौँ कि राख्दैनौँ, र यसको गर्भमा रहेका असीमित सम्भावनाहरू छन्, ती सम्भावनाहरूलाई समृद्धिमा अनुवाद गर्ने, जनताको जीवनमा रिफ्लेक्ट गर्ने र हामीले देखेको समृद्ध र नमुना प्रदेशको सपनालाई सार्थक बनाउनका निम्ति कति उपयोग हुन सक्दछन्, त्यो यहाँको चालक सिटमा बस्नेहरू र यहाँको जनताहरू, खास गरी बौद्धिकहरू, बुद्धिजीवीहरू, सञ्चारकर्मीहरू र आम जनताहरूको भूमिका, मलाई लाग्छ यो एउटा परीक्षा पनि हो, फेरि हामी सबैका निम्ति एउटा अग्नि परीक्षा हो। हामी सदैव गरिब भएर मृत्युको मुखमा पुग्ने वा मतलब समृद्धि हासिल गर्ने विश्वकै एउटा मलाई लाग्छ एउटा कथा, खास गरी विपन्नतम मतलब तन्नम एउटा भूगोलले एउटा प्रदेशले कसरी समृद्धि हासिल गर्यो भन्ने कुराको एउटा रिसर्च गर्ने प्रदेशका रूपमा यसलाई चाहिँ स्थापित गर्ने। अहिले हेर्नुभयो भने सबभन्दा बढी गरिबी कहाँ छ भनेपछि 6 नम्बर प्रदेशमा छ भन्ने जवाब, रेडिमेड जवाब आउँछ र हामीले मान्छेहरूलाई आमन्त्रण गर्ने भनेको गरिबी हेर्नका लागि हो यो प्रदेशमा, यद्यपि भूस्वर्ग पनि यही हो, मतलब 46 वर्षको आयुको अहिले 50 एभरेजमा अहिले पछि प्रदेशबाट हेर्दाखेरि मतलब 55 जति होला भनेपछि सबभन्दा कम आयुको रिसर्च गर्नका लागि पनि अनुसन्धातालाई म आमन्त्रण गर्नुपर्ने विडम्बना होइन। एउटा जर्नालिस्ट यो प्रदेशमा आयो भने एउटा आमाको मृत्युको कारुणिक दृश्य बडा हृदय विदारक दृश्य आफ्नो क्यामेरामा कैद गर्न ऊ मतलब विवश हुन्छ। त्यसो भए हुनाले यो प्रदेशलाई हामीले एउटा समृद्धिको कथा बाँकी दुनियाँलाई हामीले सुनाउनु पर्नेछ, देखाउनु पर्नेछ। त्यसो हुँदाखेरि दुई दशकमा यो प्रदेशमा समृद्धि हेर्नका निम्ति हाम्रा नागरिकहरूले, हाम्रा पोलिटिसियनहरूले, हाम्रा सञ्चारकर्मीहरूले निम्तापत्र इन्भाइटेसन कार्ड चाहिँ दिन सकुन् भन्ने हो। त्यसो हुँदाखेरि मैले सम्भावनाका दृष्टिले यो देख्छु, मतलब चुनौतीहरू थुप्रै चुनौतीहरू छन्।
सरस्वती हेर्दाखेरि यो प्रदेश अहिले जसरी विकासका दृष्टिकोणले पछाडि छ, गरिबीका दृष्टिकोणले सबैभन्दा अगाडि छ, यो प्रदेश जसरी चिनिएको छ अब यसलाई उल्ट्याउनु छ,
परिभाषा बदल्नु छ,
बदल्नु छ। यहाँले दुई दशकमा अब हामीले निमन्त्रणा पत्र दिनुपर्छ भन्नुभएको छ कि एउटा गरिब प्रदेश, एउटा विपन्न प्रदेश कसरी समृद्ध प्रदेशका रूपमा रूपान्तरण भयो भनेर। यो यहाँले जसरी सजिलै भन्नुभएको छ त्यसलाई व्यवहारमा उतार्न कति सजिलो छ, त्यसको खाकाहरू स्टेपहरू 1, 2, 3, 4 भनेर हामीले अहिले नै ठिक बनाएको छौँ।
ठिक हो, यसो छ, अब यो हामीले एउटा सपना देख्यौँ होइन, हाम्रो यहाँ एउटा सपनाको गरिबी पनि छ, त्यो भयानक डरलाग्दो गरिबी हो। त्यो चाहिँ सपना जोसँग सपना छैन, त्यो हेरी केमले पनि भनेको रहेछन्, त्यो मान्छे गरिब हो जोसँग सपना छैन, मतलब
सपनै देख्दैन भने के काम गर्ने
हो, त्यो रहेछ। त्यो मान्छे गरिब होइन जोसँग पैसा छैन र त्यो गरिब हो जोसँग सपना छैन। त्यसो भए उनीहरूले मतलब हामीले सपना देखिरहेका छौँ, तपाईँले भने जस्तो फेरि सपना त्यो निधाको बेला देख्ने सपनाको मात्रै एडभोकेसी गरिरहेका छन् एपिजे अब्दुल कलामले भने जस्तो होइन, ननिधाउन दिने सपनाको एडभोकेसी हामीले गरिरहेका छौँ। त्यसो हुँदाखेरि त्यो ननिधाउन दिने सपनामा पुग्नका निम्ति जस्तो लेनिनले पनि के भन्नुभयो भने सपना देख्नुपर्छ भन्नुभयो, उहाँले प्रेरित गर्नुभयो, मतलब सपना द्रष्टाहरूलाई उहाँले चाहिँ तपाईँको इन्करेज पनि गर्नुभयो। त्यसो हुँदाखेरि हामीले मतलब सपना देखिरहेका छौँ, तपाईँले भने जस्तो फेरि सपना देखेर मात्रै भएन तर त्यो सपनाको गन्तव्यमा हामीले जस्तो त्यो डाँडा उतातिर हेर्नुभयो भने निकै सुन्दर हामीले कल्पना गरेको संसार छ। त्यो त्यो डाँडा उता पुग्नका निम्ति हामीले मतलब सुरुङ मार्ग खन्ने कि सतह मार्गबाट जाने वा हामीले चाहिँ तपाईँको हवाई जहाज प्रयोग गर्ने भन्ने प्रश्न पनि आउला। त्यसो हुँदाखेरि अब हामीले के भनेका छौँ, जस्तो अघि नै कुरा गरेँ मतलब यो प्रदेश भनेको जल स्रोतको प्रचुर सम्भावना भएको प्रदेश हो, तर बस्तीहरू त अँध्यारै छन्। एकातिर चाहिँ सेतो सुन बनेर नदीहरू बगिरहेका छन् होइन, तर छेउमा चाहिँ तपाईँको 200 मिटरको दुरीमा बस्ती अँध्यारो छ, पुरै अन्धकार छ होइन। त्यसो हुँदाखेरि अब त्यसलाई त्यो सेतो सुनलाई पनि चाहिँ तपाईँको क्यासमा कन्भर्ट गर्ने योजना चाहियो हामीलाई। त्यो हामीले के गर्न जरुरी छ भने जस्तो रारा भनेका छौँ भूस्वर्ग, यहीँ पनि जस्तो यो पञ्चकोशी क्षेत्रमा जल अनवरत रूपमा चाहिँ तपाईँको जलिरहेको छ, भन्नुको अर्थ समृद्धि अनवरत रूपमा जलिरहेको छ त्यहाँ चाहिँ होइन, यसरी परिभाषित गर्न सकिन्छ। त्यसो हुँदाखेरि त्यसको उत्खनन हामीले गर्न सकेनौँ। तपाईँले हेर्नुभयो भने जस्तो यो यहीँ पनि जस्तो थुप्रै मतलब ऐतिहासिक स्थलहरू छन्, हाम्रा धार्मिक स्थलहरू छन्, पर्यटनकै हिसाब सम्भावनाहरू पनि भएको छ, एउटा पर्यटकीय सर्किटमा हामी आबद्ध गर्न सक्छौँ। जस्तो काँक्री बिहार तपाईँले हेर्नु पञ्चकोशी क्षेत्र, त्यस स्यार्पू दह होइन, अब लगायतको रारा फोक्सुन्डो मानसरोवरको गेटवे, यो सबैलाई एउटा टुरिज्म सर्किट बनायौँ भने मलाई लाग्छ आन्तरिक पर्यटक मात्रै होइनन्, जस्तो सिजा क्षेत्र होइन त्यो जुम्लाको चाहिँ गऱ्यौँ भने मलाई लाग्छ जस्तो चिन र भारत हाम्रा निम्ति हामीले उपयोग गर्न जरुरी छ। जस्तो 1 अरबभन्दा बढी जनसङ्ख्या, 1 अरब 20 करोड, 1 अरब 40 करोड भएका विशाल र अहिले चाहिँ पहिलो अर्थतन्त्र बनेका चिन भारत पनि चाहिँ प्रतिस्पर्धामा छ। त्यसो हुँदाखेरि मतलब यहाँको केही पर्सेन्ट मात्रै चाहिँ हामीले चाहिँ टुरिस्टहरू भित्राउन सक्यौँ भने केही पर्सेन्ट मात्रै करोडमा आउँछ त्यो चाहिँ। हामी एकचोटि अपिल गर्न सक्छौँ तपाईँहरू जस्तो सबै खसहरूलाई, एकचोटि त्यो तपाईँहरू सिन्जामा आउनुहोस् त तपाईँहरूको मतलब पुर्खाहरूको थलोमा एकचोटि आउनुहोस् भनेर हामीले क्याम्पेन पनि थाल्न सक्छौँ। र बाँकी मतलब यो मुलुकमा खसहरूले नै पुरै चाहिँ शोषण गरिरहेका छन् भन्ने मान्यता छ गैर खसहरूको। एकचोटि शासकहरूको ठाउँमा हेरेर आऊ, त्यहाँको गरिबी पनि हेर त, शासकहरू शासक जातिको गरिबी हेरेर एकचोटि रिसर्च गर्न आऊ तिमीहरू कस्तो छ। एकचोटि आमन्त्रण गर्न सक्छौँ हामी. जस्तो हाइड्रोको कुरा छ, टुरिज्मको कुरा, हब्स तपाईँले हेर्नुभयो भने हाम्रो चाहिँ भूगोलमा सुनभन्दा पनि महँगो जडीबुटी छ. जडीबुटी चाहिँ ट्रकमा बिक्री गर्ने, तर ट्याब्लेटमा खरिद गर्ने, गुन्द्रुकको भाउमा बिक्री गर्ने, डलरमा खरिद गर्नुपर्ने विडम्बना छ. अहिले हामीले त्यो भोगिरहेका छौँ. त्यसो हुँदाखेरि मैले यसलाई बदल्नु पऱ्यो र मैले तपाईँलाई भन्नुपर्ने स्टेपको जहाँसम्म कुरो, सबभन्दा पहिला हामीले मतलब स्थालिनले एकचोटि भन्नुभएको थियो रुसमा, उहाँले के भन्नुभयो भने मतलब तपाईँहरू साइन्टिस्टहरू र जर्नालिस्ट मतलब के साइन्टिस्ट र इन्टेलेक्चुअलहरूलाई के भन्नुभयो भने तपाईँको दिमागमा पैदा हुने, तपाईँको सोचमा पैदा हुने पागलपनहरू के छन् सबै तिमीहरू चाहिँ एप्लाई गरेर त्यो वातावरण म बनाउँछु भन्नुभयो कि. उहाँले एकचोटि आम अपिल गर्नुभयो सारा चाहिँ मतलब साइन्टिस्टहरूलाई. मतलब यदि मतलब त्यो पागलपन के थियो भने यथास्थितिवादी नजरले देख्ने पागलपन थियो. यद्यपि त्यो पागलपन त थिएन, तर उहाँले भन्नुभयो ल आऊ चाहिँ सबै पागलहरू आऊ र तिमीहरू चाहिँ के तिम्रो दिमागमा आउँछ तिमी चाहिँ एप्लाई गर, म वातावरण बनाइदिन्छु भन्नुभयो. यहाँ पनि हाम्रो प्रदेशमा पनि मतलब त्यस्तो पागलपन दिमागमा आउने सबै एप्लाई गर्न जरुरी छ. हामी एउटा लङ टर्म स्ट्राटेजी बनाएर जान्छौँ, एउटा सर्ट टर्म स्ट्राटेजी बनाउँछौँ, एउटा लङ टर्म स्ट्राटेजी बनाउँछौँ. त्यसो हुँदाखेरि लङ टर्म स्ट्राटेजीलाई हामी रिसर्च गर्छौँ, नेपालका विश्वका अब्बल मान्छेहरूलाई हामी एकचोटि अपिल गर्छौँ कि अब छ नम्बर प्रदेशको मोडल स्थापित गर, अब चाहिँ यो मुलुकको मोडल हो, वर्ल्डकै पनि एउटा मोडल बन्न सक्दछ. त्यसो हुँदाखेरि हामी एउटा स्ट्राटेजिक प्लान बनाउँछौँ र अब्बल मस्तिष्कलाई हामी एक्सपर्टिजलाई एकचोटि अपिल गर्छौँ, हामीले हायर पनि गर्छौँ र हामी भोलिन्टियर रूपमा चाहिँ आफ्नो मतलब भिजन एप्लाई गर्नका निम्ति तपाईँले अघि भन्नुभयो कि हामीले सुझाव पनि मागेका छौँ, अब्बल सुझावहरू होइन त्यस्तो इनोभेटिभ आइडियाजहरूलाई हामी के गर्छौँ सम्मान गर्छौँ, मन्त्रालयले सहकार गर्छौँ उहाँहरूसँग, जो जसले अलिकति इनोभेटिभ अलिक चाहिँ फरक सोचका साथ कतिपयले नयाँ कामको सिफारिस अथवा सुझाव दिनुहुन्छ, राय दिनुहुन्छ, भएन भने नयाँ तरिकाले गर्नुहोस् काम भन्नुहुन्छ उहाँहरूले. ती मान्छेहरू हाम्रो मन्त्रालयको चाहिँ अङ्ग भन्छन्, उनीहरू चाहिँ हाम्रो सहकार्य अगाडि बढ्छ. त्यसो भए हुनाले हामी पहिलो कुरा त मास्टर प्लान बनाउँछौँ, सुस्पष्ट दृष्टिकोण चाहियो, त्यो लाइट चाहियो नि त होइन. त्यसो हुँदाखेरि अनि त्यस पछाडि हामी संरचनाहरू निर्माण गर्दै जान्छौँ, त्यो त्यसलाई इम्प्लिमेन्ट गर्न विभिन्न प्रोजेक्टहरू हामी मतलब निर्माण गर्छौँ, त्यो विभिन्न विषयगत प्रोजेक्टहरू निर्माण गर्छौँ. त्यो प्रोजेक्टलाई एप्लाई गर्ने हामी चाहिँ तपाईँको मेकानिजमहरू बनाउँछौँ. अहिले हामी कार्यदल मेरै मन्त्रालयको कुरा गर्ने हो भने पनि कार्यदल हामीले तिनवटा कार्यदल गठन गरेका छौँ. एउटा चाहिँ समृद्ध प्रदेशका लागि शान्ति सुरक्षा हामीले अभियान सुरु गरिसक्यौँ. 19 गते हामी यो महिनाको 19 गते सबै हाम्रा चाहिँ खास गरी सेक्युरिटी संरचनाहरू जो छन् प्रहरी संरचनाहरूमा हामी कार्यक्रम गर्छौँ, प्रदेशमा पनि गर्छौँ र तल्लो इकाइसम्म गर्छौँ.
त्यो कार्यक्रमबाट अपेक्षा चाहिँ के गरिरहेको छ, रिजल्ट के आउँछ त्यसको?
हामीले यो 40 बुँदे खास गरी समृद्धका लागि सुरक्षा सुरक्षित प्रदेश जन अपेक्षा भनेर एउटा स्लोगान पनि एउटा नारामा हामीले त्यसलाई व्यक्त गरिरहेछौँ. यसमा हामीले 40 बुँदे हामीले चाहिँ एउटा कार्ययोजना यो फेरि प्रारम्भिक हो, सुझाव हामीले सङ्कलन गर्दैछौँ, अझै यसलाई समृद्ध कसरी गर्न सकिन्छ भन्ने छ. यो कार्ययोजना इम्प्लिमेन्ट गर्छौँ हामी, आम पब्लिक पपुलरलाई पनि हामी आमन्त्रण गर्छौँ र हामी अब मन्त्री परिषदका सबै सदस्यहरू मुख्यमन्त्री लगायत उहाँहरू पनि त्यो उद्घाटन कार्यक्रममा सामेल हुनुहुन्छ र एकचोटि अपिल गर्छौँ सबैलाई कि हामी अब मन्त्रालयको तर्फबाट यो मतलब नयाँ खालको हामी म्यासेज दिँदैछौँ, किनभने सुरक्षा भएन भने समृद्धि पनि छैन होइन. त्यो हाम्रो अहिलेको मूल हाम्रो चाहिँ मर्म भनेकै यही हो. त्यसो हुँदाखेरि कानुनका मस्यौदा तयार गर्नुको लागि पनि एउटा कार्यदल बनाइएको छ र डिजिटल प्रदेश हामी मतलब डिजिटलाइज हुन जरुरी छ. त्यो फेरि ई प्रदेश हो, त्यसको क्लाइमेक्स भनेको, तर त्योभन्दा अगाडि डिजिटल प्रदेश हुनु पऱ्यो भन्ने छ. त्यसो हुँदाखेरि मैले अघि तपाईँलाई राखेँ कि अब संरचनाहरू हामी खडा गर्दैछौँ र एकचोटि म त के भन्छु भने अब हामी अल्कोहलिक भयौँ, अब अर्कोहलिक भन्नु पऱ्यो हामी सबै, कामको नसा जाग्नु पऱ्यो कि मान्छेहरूलाई. त्यसो हुँदाखेरि त्यो कामको नसा चाहिँ हामीले पब्लिकहरूमा जगाउनु जरुरी छ.
यो जस्तो यहाँले प्रारम्भिक भनेर यो मन्त्रालय अन्तर्गतको जिम्मेवारीमा रहेका उसमा तिनवटा म चाहिँ ल्याउनु भयो, एउटा समृद्ध प्रदेशका लागि शान्ति सुरक्षा भन्नुभयो, एउटा डिजिटल प्रदेश भन्नुभयो, एउटा मस्यौदा आवश्यक कानुन निर्माणको लागि मस्यौदा गर्नुभयो. अब हामी कहाँ यस्ता योजनाहरू, यहाँले 40 बुँदे भन्नुभएको छ, यस्ता योजनाहरू बन्छन्, राम्रा योजनाहरू बन्छन्, बन्दै आएका छन्, तर कहाँ दुःख हुन्छ तिनीहरूको कार्यान्वयनमा चाहिँ
इम्प्लिमेन्टेसन प्रब्लम हो. तपाईँले ठिक कुरा भन्नुभयो होइन, प्रब्लम छ. मैले अघि भने जस्तो
यसलाई त मैले स्पष्ट रूपमा जुन कुरा ल्याउनु भएको छ यहाँले आफैले भन्नुभएको छ कि यो प्रारम्भिक हो, यसमा हामी सुझावहरू सङ्कलन गर्छौँ र त्यसलाई कार्यान्वयनमा ल्याउँछौँ भन्ने कुरा. ल अब एउटा प्रदेश मन्त्रीको हिसाबले तपाईँले बनाएका कार्ययोजनाहरू, यी योजनाहरू प्रदेशको समृद्धिका लागि ल्याइने अल्पकालीन र दीर्घकालीन योजनाहरू खालि कागजमा मात्र सीमित हुँदैनन्, हामी कार्यान्वयन गर्छौँ है भनेर एक दुई तिन कसरी विश्वास दिलाउन सक्नु?
एकदमै त्यसो भए हुनाले मैले अघि भने कि मतलब समग्र प्रदेशको कुरा टुङ्ग्याएर म यहाँ प्रवेश गर्छु. जस्तो अघि मैले खाकाको कुरामा स्ट्राटेजिक मतलब हाम्रो प्लानको कुरा गरेँ होइन, मास्टर प्लानको कुरा गरेँ. अब हामी यसरी इम्प्लिमेन्ट गर्छौँ कि एकचोटि भन्छौँ, मैले सेक्युरिटीसँग जोड्ने समृद्ध प्रदेशको लागि सुरक्षा पनि हो यो भनेको. एकचोटि लगानीकर्ताहरूलाई हामी आमन्त्रण गर्छौँ यो प्रदेशका लागि. अलिक फरक खालको कानुन हामी चाहिँ केही समय हामी केन्द्र सरकारको प्रतिपक्ष भएर बस्छौँ, अधिकार प्राप्ति हामीले स्ट्रगल गर्नुपर्नेछ केन्द्र सरकारसँग. र विशेष प्रदेश हो यो चाहिँ, त्यसो गर्दा विशेष नीति र विशेष चाहिँ अनुदानको व्यवस्था
केन्द्र सरकारले गर्नु
केही वर्षको लागि, 10 वर्ष एक दशक तिमी हामीलाई चाहिँ हेल्प गर, अनि बाँकी 10 वर्षपछि तिमीलाई हेल्प गर्छौँ, हामी राजधानी प्रदेशलाई हेल्प गर्छौँ, हाम्रो हामी यो भन्छौँ उनीहरूसँग. त्यसो भए हुनाले अब यो इन्भेस्ट हो तिम्रो चाहिँ होइन, यो लगानी हो चाहिँ केन्द्र सरकारको हामीमाथि, हामी चाहिँ ब्याजसहित पछि हामी पूर्ति गरिदिन्छौँ तपाईँहरूले भनेर हामी एकचोटि डिल गर्छौँ उहाँहरूसँग. किनभने तिमीले चाहिँ राजधानीमा धेरै लगानी गर्यौ, रिटर्न आएन, यो तन्नम प्रदेश भइरह्यो. तिमीले पूर्वमा चाहिँ धेरै लगानी गर्यौ, रिटर्न आएन, अब तिमी चाहिँ 6 नम्बरमा लगानी गर, हामी मनग्गै रिटर्न दिन्छौँ, त्यो पुरै सेटिस्फाइड हुने गरी हामी चाहिँ रिटर्न दिन्छौँ भनेर एकचोटि भन्छौँ. भनेपछि त्यस्तो खालको कानुनको कुरा छ. र लगानीकर्तालाई आकर्षित गर्नुको लागि विशेष चाहिँ तपाईँ ट्याक्स छुटको कुरादेखि लिएर उनीहरूको ग्यारेन्टी गर्ने उनीहरूको लगानीको होइन ढङ्गले हामी चाहिँ त्यो कानुन पनि बनाउँछौँ. वातावरण, लगानी मैत्री नीति, लगानी मैत्री कानुन, वातावरण र स्ट्रक्चर र कल्चर पनि, लगानीकर्ता नै हाम्रो चाहिँ भविष्य हो. यदि लगानीकर्तालाई हामीले चाहिँ तपाईँको यहाँ आमन्त्रण गर्न सकेन, रातो कार्पेट बिछ्याएर वेलकम गर्न सकेन भने समृद्धि पनि भाग्छ भन्ने मान्यता यहाँको पब्लिकहरूमा, त्यो कल्चर चाहिँ डेभलप हुनु पऱ्यो. अतिथि देवो भव भन्ने चाहिँ नि हाम्रो पुरानो कल्चर, त्यसलाई इम्प्लिमेन्ट गर्नु पऱ्यो. र अर्को कुरा, हामी उत्तरको नाकाहरू, हाम्रो प्रदेश भनेको अब चाहिँ उत्तरसँग जोडिएको छ, यथाशीघ्र अभियानका रूपमा त्यो नाका खोल्ने, मतलब त्यस्तै गरेर के गर्न जरुरी छ भने अब डेभलपमेन्ट एउटा फोर्स पनि हामीले गठन गर्न सक्छौँ, विकास दल, जो युवा मलेसियामा 20,000-30,000 लागि भिजाका लागि अनुनय विनय गर्छ एउटा राजदूतावासमा, उनीहरूलाई भन्न सक्नुपर्छ हामीले तिम्रो भविष्य अब 6 नम्बर प्रदेशमा छ, हाम्रो माटोमा त सुन पनि फल्छ, सुन फलाउनु आऊ तिमीहरू चाहिँ भनेर हामी एकचोटि अपिल गर्न सक्छौँ. म तपाईँलाई भनौँ कि तपाईँले आधारको कुरा गर्नुभयो, म बोलिरहँदा यस्तो प्रश्नको सामना मैले पनि गरिरहेको छु, तपाईँले पनि गरेर, तपाईँले यो भेरी एफएमको चाहिँ मलाई केही ड्रिम प्रस्तुत गर्नुभयो भने यो सम्भव छैन यो भन्छन् मान्छेहरूले, किनभने हुँदैन आई क्यान नट डु भन्ने समाज हो नि त मेरो समाज, हाम्रो समाज त होइन, त्यसो हुँदाखेरि वी क्यान डु भन्ने बनाउनु पऱ्यो पऱ्यो. म तपाईँलाई एउटा दृष्टान्त दिउँ. जुम्लामा म सांसद हुँदाखेरि 64 सालमा सभासदमा निर्वाचित भएँ, पहिलो संविधान सभामा. पब्लिकहरूको असीमित आकाङ्क्षा थियो, एउटा त हाम्रो समाज निकै मतलब पीडित समाज हो होइन, जहाँ निकै गरिबहरू बस्छन् होइन, अशिक्षा छ, रोग छ, भोक छ, अन्धकार छ, त्यो मलाई अपेक्षा उनीहरूले गरेका थिए, मलाई पनि त्यो अपेक्षालाई कसरी न्याय गर्ने ठुलो च्यालेन्ज थियो. मैले ती दृश्यहरू देख्थेँ कि जहाँ एकजना एमबिबिएस डक्टरको लागि मान्छेहरू आकाशतिर हेरिरहन्थे, जहाज आयो भने उपचार गर्न पाइन्छ, मृत्युका दृश्यहरू मेरो मतलब खास गरी पोस्टमार्टमका लागि पनि होइन, एकातिर चाहिँ मान्छेको ट्रिटमेन्ट पाएन, डेथ भइसकेपछि पनि उसले डक्टर पाएन पोस्टमार्टमका लागि, तर उनका शोकाकुल आफन्तहरू आकाशतिर हेर्नुपर्ने, डक्टर पठाइदियो भने राजधानीले पोस्टमार्टम गर्न पाइहाला र आफन्तलाई तपाईँको जहाज संस्कार गर्न पाइहाला भने, यो निकै यो कारुणिक दृश्य हो, मैले देखेँ आफ्नो आँखाले, म सांसद भइसकेपछि पनि देखेँ मैले. अनि मैले सोचेँ कि अब यो एउटा डक्टर राजधानीबाट जहाजमा बोलाएर यहाँको यति कहाली लाग्दो स्वास्थ्य समस्या हल हुँदैन, अब फरक ढङ्गले सोच्नुपर्छ. उसले विधेयक चाहिँ दर्ता गराए संसदमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक्ट हो, मेडिकल युनिभर्सिटी लेभलको डिम युनिभर्सिटी भन्छ त्यसलाई, त्यो लेभलको संरचनाको परिकल्पना गरे. नेपालमा तिनवटा मात्रै थियो, वीरमा, पाटनमा र धरानमा. तिनवटा तपाईँको मध्ये चौथो हो जुम्ला, जो मेडिकल कलेज मात्रै होइन, त्योभन्दा ठुलो स्ट्रक्चर हो, त्यो युनिभर्सिटी लेभलको स्ट्रक्चर हो. सुरु गर्दाखेरि मान्छेले असम्भव भनेका थिए, पागल पनि भनेका थिए. म त केही समय पागल भइरहेँ मान्छेहरूको नजरमा. जब त्यो एक्ट पास भयो, साथीहरूले भन्नुभएको थियो यो पास गऱ्यो भने त हामी राजनीति छोडिदिन्छौँ, किन बेकार हल्ला गर्छौ तिमी, असम्भव कुरा पनि गर्ने. भनौँ एउटा मेडिकल अफिसर नबस्ने ठाउँमा मेडिकल युनिभर्सिटीको कुरा गर्दा पागलपन जस्तो पनि लाग्थ्यो. नेपालमा म तपाईँलाई भनौँ, एकजना सांसदले दर्ता गरेको विधेयक सरकारले अन गरेर पास गरेको फर्स्ट परिघटना हो, एउटा मात्रै छ नेपालमा संसदीय इतिहास हेर्नु भने यो त्यही स्वास्थ्य विज्ञान प्रतिष्ठान हो. अरू दुईवटा छ, सुभाष नेमाङले एउटा पेस गर्नुभएको थियो, अर्को चाहिँ महेश आचार्यले मानव अधिकार गर्नुभएको थियो, त्यही रूपमा पास भयो त्यो. तर गभर्मेन्टले अन गरेको तिनवटा, त्यो एउटा हो भने तिनवटा मात्रै पास भएको छन् कि सांसद दर्ताहरू नेपालको हिस्ट्रीमा. त्यो मैले दर्ता गरेको थिएँ, त्यो पनि निकै जटिल भनौँ न, हेल्थ विषय जटिल थियो, उद्देश्य जटिल थियो. नर्मल उद्देश्य भएको भए त्यति गाह्रो हुन्थेन. त्यसो हुँदाखेरि एउटा त्यो दृष्टान्त छ जसले हामीलाई बल दिन्छ, वी क्यान डु भन्ने एउटा मान्यतालाई स्थापित
गरिदिन्छ. काम गर्ने इच्छा शक्ति
छ भने सम्भव छ,
सम्भव छ,
सम्भव छ. त्यसो भए हुनाले अब हामी सबैले, यहाँको नागरिकले सम्भव छ भन्ने कुरा देख, यो प्रदेश नेपालको मोडल प्रदेश भन्छ, निम्ता पत्र दिन सम्भव छ बाँकी प्रदेशका मान्छेहरूले. होइन भने हामी मतलब जागिर खानुको त कोही अर्थ छैन, मन्त्री भने जागिर खान जाने होइन. समय हरेक घन्टा घन्टा भ्यालुएबल छ, म तपाईँ कहाँ बोलिरहेको छु. यो इन्टरभ्यूले पनि यहाँको समृद्धिलाई जस्टिस गर्न सक्नु पऱ्यो नि त. होइन भने मैले इन्टरभ्यू दिनुको कुनै अर्थ छैन, एउटा म्यासेज मतलब के कम्तीमा मतलब केही गर्नुपर्छ भन्ने म्यासेज त्यो पब्लिकको दिमागमा क्लिक हुनु पऱ्यो नि त, त्यो रिफ्ल्याक्ट हुनु पऱ्यो. त्यसो भए हुनाले सबै थोक अब समृद्धिका लागि.
अब यहाँले अवश्य पनि भन्नुभयो, अहिले जुन हामी वार्तालाप गरिरहेछौँ, यहाँ आएर यहाँले भनेका कुराहरू यदि व्यवहारमा लागु हुन सकेनन् भने यसको अर्थ भएन, यो सुन्ने मान्छेहरूलाई पनि खासै उपलब्धि भएन. एउटा तपाईँले अन्तर्वार्ता दिनुभयो, मैले एउटा आफ्नो कार्यक्रम गरेँ, त्यतिमै सीमित हुनुभयो. त केही समयपछि हामी यो पनि गर्नेछौँ कि फलानु बेला हामीलाई, हामीले तपाईँसँग कुरो, तपाईँले हामीसँग कुराकानीमा यो गर्नुभएको थियो, त्यसमा के प्रगति भए भनेर फेरि फलोअप पनि गर्नेछौँ यसमा. अब हामी सबैले भन्यौँ, विभिन्न दलका विभिन्न पहिला पनि केन्द्रीय मन्त्रीहरूसँग मैले अन्तर्वार्ता लिने मौका पाएँ, यो प्रदेशमा हामीले सुनको सिरानीमा सुतेर हामी नुनका लागि भौँतारिरहेछौँ भनेर सबैले भन्नुहुन्छ. कहिलेसम्म यो भनिरहने अब?
ठिक हो, ठिक हो, एकदमै. त्यो मेरो बुक पनि छ तपाईँले हेर्नुभयो, चाँदीको केरा, सुन खानेमा नुन खोज्ने कर्णालीको कथा लेखेको छु. अब यो यसो छ, अब यो मैले अघि कुरा गरेँ, अब हामीलाई धेरै बहानाबाजी गर्ने छुट छैन, हिस्ट्रीले त्यो दिँदैन. अब
त्यही भएर पनि मैले मन्त्रालयहरूमा सबैभन्दा पहिला चाहिँ तपाईँबाट अन्तर्वार्ता, यो कार्यक्रम सुरु गरौँ भन्ने सोचेर पहिलो अन्तर्वार्ता निम्ति आएको. आशा गरेका छन् साँच्चीकै तपाईँबाट र यो प्रदेश सरकारबाट, यस जनताका, यस प्रदेशका जनताले. त्यही भएर अब हामी सुनको सिरानीमा सुतिरहेछौँ, नुनको लागि भौतारिन परिरहेछ भन्ने अवस्था अन्त्य हो चाहिँ, सुरुको एउटा पाइला चाहिँ एक कदम अगाडि चाहिँ हामी समृद्धितिर लम्कियौँ है भन्ने सङ्केत कहिलेसम्म, अनुभूति कहिलेसम्म गरौँला हामीले?
हामीले अब खास गरी स्पिरिटमा हामीले बुझ्ने कुरा, हामीले जस्तो छ महिना एक वर्षभित्र हामी एउटा सङ्केत दिन्छौँ पब्लिकलाई, सकिँदैन, सकिँदैन, त्यो सम्भव छैन.
हामी एउटा पाइला कम्तीमा एउटा खुड्किलो उक्लियौ है, अब
कम्तीमा हामीले
चाहिँ एउटा अब
मेसेज, हामी मेसेज दिन्छौँ जस्तो एक वर्षमा मतलब साँच्चीकै यिनीहरूले गर्छन् है, क्याबिनेटले गर्छ अथवा हाम्रो मन्त्रालयले गर्छ भन्ने म्यासेज हामी दिन्छौँ सङ्केतमा. त्यो म्यासेजको सुरुवात हामीले शपथ ग्रहण गरेको चार दिनमा दियौँ, जो नेपालमा लाग्छ यो मन्त्रालय पहिलो होला जसले आफ्नो चाहिँ कार्ययोजना र अपिल सार्वजनिक ढङ्गले पब्लिकलाई अपिल गरेको छ सुझाव र राय तपाईँको केवल केन्द्रबाट मात्रै नीति योजना लाद्ने होइन पब्लिकबाट पनि आउनुपर्छ त्यो अनुमोदन जनताले गर्नुपर्छ भन्ने मान्यतामा छौँ अहिले हामी चाहिँ त्यसो हुँदाखेरि हामी अब यो लाइनमा गइरहेका छौँ त्यसो हुँदाखेरि एक वर्षमा एउटा अनुभूति चाहिँ यिनीहरू साँच्चीकै गर्छन् होइन भन्दा हामी किन मन्त्री भइराख्ने होइन हिजो पनि थिएनौँ सधैँभरि मन्त्री भनेको स्थायी
नयाँ संरचनामा जानुको अर्थ नै रहँदैन यदि काम गर्दैनौँ हामी
त्यसो हुँदाखेरि मतलब पुरानो व्यवस्था ठिक थियो भन्ने निष्कर्षमा पुग्छ जनताहरू त्यो निष्कर्षमा पुग्नु भनेको मुलुकको समृद्धिको यात्रामा ब्रेक लाग्ने हो विश्व मानचित्रमा अब यो नेपाल भन्ने मुलुक औचित्यहीन भन्ने कुरा हो फेरि अर्को कन्फ्लिक्ट्सहरू हुन्छ भनेपछि हाम्रो यो पुस्ता पनि समृद्धिको प्यासले पुरै काकाकुल भइरहन्छ त्यो छ त्यसो हुँदाखेरि तपाईँले भने जस्तो अब सुन छ अब सुनारहरू चाहियो होइन अब गहना बनाउनु नै त्यो हामी सबै एकदम हामी सबै चाहिँ त्यहाँ चाहिँ बन्नुपर्दछ होइन त्यसो हुँदाखेरि हामीले वेलकम गऱ्यौँ अनि हामी फर्मल भूमिकामा त हामी छौँ तर यो यहाँको नागरिकहरू कोही पनि अथवा छ नम्बर प्रेमी यो भूगोल बाहिरको कोही पनि हुन सक्नुहुन्छ आउनुहोस् तपाईँलाई स्थान छ काम गर्नुको लागि भनेर हामी चाहिँ त सिन्डिकेट हुन्छ नि हिजो सिन्डिकेट थियो कि भनेपछि अब त्यो फर्मल मान्छे बाहेक अरू कसैको पनि भूमिका नहुने होइन सिकन्दर उयो हुने क्या त्यो जित्ने नै सिकन्दर त्यो होइन मतलब हामी सबैको प्रतिपक्ष पनि चाहिन्छ यहाँ प्रतिपक्ष कङ्ग्रेस छ खास गरी होइन उहाँहरूलाई पनि हामी अपिल गर्छौँ आउनु साथै मालो गरौँ
यहाँ प्रसङ्ग जोडिहालौँ प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलका नेतासँग मैले कुराकानी गर्ने कुराकानी गराएको थिएँ उहाँले भन्नुभएको थियो हामी अब म व्यक्तिगत रूपमा आफू पनि कुनै दल वा राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रेरित हुने छैन प्रदेश सरकारले साँच्चीकै राम्रो काम गर्छ भने प्रदेश नम्बर छमा अत्यन्त सजिलो प्रतिपक्ष पाएको छ राम्रो कामका लागि स्वागत र नराम्रो कामको लागि खबरदारी गर्नेछु म दलीय आधारबाट कुनै पनि कुराको विरोध वा समर्थन गर्ने छैन भन्ने प्रतिबद्धता जनाउनु भएको छ त्यसरी यहाँले पनि समेट्छौँ हामी प्रतिपक्षलाई र अल्पमतवालाहरूलाई पनि सबैलाई समेटेर अगाडि बढ्छौँ प्रदेशको समृद्धिको लागि हामी बहुमतमा छौँ भनेर मनमानी गर्दैनौँ भनेर प्रतिबद्धता जनाउन सक्नुहुन्छ
नै ठिक छ नै हामी चाहिँ मतलब अहिले खास गरी चुनावसम्म हामी सत्ता पछि प्रतिपक्ष भयौँ मैदानमा त खेलाडीहरू त हुन्छन् चिनिन्छन् अब हामी के चाहन्छौँ भने अब चाहिँ यो समृद्धिको यात्रा हो होइन हामी तो त चढ नचढ भनेर भन्ने छुट हामीलाई छैन हरेक प्यासेन्जरलाई हामीले चाहिँ उत्तिकै सम्मान गर्नु जरुरी छ त्यसो भए हुनाले अब उहाँहरूलाई पनि हामी चाहिँ अपिल गर्छौँ आउनुहोस् आउनुहोस् हिजो यो प्रदेशका निम्ति त प्रतिपक्ष र सत्तापक्ष भन्ने हुँदैन हामी सबै पीडित छौँ हामी सबै समृद्धिको प्यासले काकाकुल छौँ त्यसो हुँदाखेरि यो प्यास मेटाउँ सबै हातेमालो गरौँ र म सबैलाई अपिल गर्छु अब प्रतिपक्ष भनेर हामीले मतलब हिजो जस्तो मतलब नाकाबन्दी गर्ने होइन डोमिनेट गर्ने अथवा चाहिँ उहाँहरूलाई चाहिँ जहिले पनि सडकमै पुर्याइदिने गर्नु हुँदैन त्यसो हुँदाखेरि हामी सडकमा गए सबै सँगै जाउँ हामी चाहिँ तपाईँको सदनमा पनि सँगै बसौँ र सरकारमा पनि तपाईँहरूको भूमिका होस् भन्ने हामी चाहन्छौँ त्यो हिसाबले अगाडि बढ्ने हो
अब यहाँनिर हामी जुन नयाँ संहिताको संरचनामा गयौँ अब यसले एकदमै जनताले बुझ्ने गरेर के भन्यो भने अब तिमीहरू आफ्नो आम्दानी बढाऊ त्यसअनुसार खर्च गर स्वाभाविक रूपमा केन्द्रीकृत शासनभन्दा संहिता धेरै महँगो र खर्चालु शासन व्यवस्था हो अब हामीले यो प्रदेश अघि नै पनि कुरा गऱ्यौँ करिब 52% हाराहारीमा आएको जनसङ्ख्या गरिब छ तर एउटा सम्भावना के पनि छ भने सबैभन्दा भौगोलिक हिसाबले ठुलो पर्दैछ जनसङ्ख्या थोरै छ त्यस हिसाबले अवसर पनि छ एउटा त्यो भावनाले अब यहाँ आर्थिक स्रोत जुटाउनका लागि यो प्रदेशको आर्थिक आम्दानी बढाउनका लागि के गर्न सकिन्छ भन्ने यहाँलाई लाग्छ
अब पहिलो कुरा त हामीले जस्तो यहाँ अब इकोनोमिक एउटा पोलिसी चाहिन्छ हाम्रो सुस्पष्ट होइन इकोनोमिक दृष्टिकोण चाहियो अब त्यसका लागि मतलब कानुनहरू बनाउनु पर्दछ मैले अघि भने लगानी मैत्री एउटा कानुन चाहियो हामीलाई कि विकेन्द्रित र निष्क्रिय पुँजी जो हामीसँग छ अहिले त्यो पुँजीलाई पनि हामीले सक्रिय र केन्द्रीकृत गर्ने हामीसँग पनि छ यहाँको पब्लिकसँग पनि छ कुनै त्यस्तो प्रोजेक्टहरू मतलब पब्लिककै लगानीमा पनि गर्न सकिन्छ तिमीहरू मजदुरहरूलाई पनि भन्न सकिन्छ तिमीहरू 10,000 अथवा तिमी मतलब काम गर तिमी सेयर होल्डर बनाइदिन्छौ हामी मालिक पनि बनाइदिन सकिन्छ कुनै प्रोजेक्टको होइन मतलब यो मोडालिटी मलाई हामी सबैको अनरसिप पनि जगाउनु पऱ्यो अर्को अघि मैले भनिहालेँ कि जस्तो जलस्रोत जडीबुटी पर्यटन यो विभिन्न क्षेत्रहरू छन् सम्भावनाका अब यहाँ पनि हामीले चाहिँ तपाईँको ट्रेडको आर्थिक क्षेत्रहरू बनाउने होइन क्षेत्र निर्माण गर्ने र त्यसो भयो भने हामी के गर्छौँ भने अब क्रमशः हामी चाहिँ तपाईँको मतलब आम्दानी हाम्रो बढ्दै जान्छ इकोनोमिक मतलब वित्तीय चाहिँ गतिविधिहरू मतलब बढ्दै जान्छन् वित्तीय संस्थाहरू चाहिँ पब्लिकोमा पुग्नु पऱ्यो गाउँ गाउँमा पुग्नु पऱ्यो होइन र हामीले प्याकेजहरू डेभलप गर्नु पऱ्यो कि मतलब उद्योगी व्यवसायीहरूलाई राज्यले चाहिँ विशेष प्रोटेक्ट गर्छ भन्ने र करप्सन कन्ट्रोल गर्नुपर्छ करप्सन कन्ट्रोल गर्नुपर्छ र अब खास गरी अब कृषि क्षेत्रमा पनि अब निकै हाम्रो चाहिँ प्रगति गर्न सकिन्छ यहाँ हामीले अर्ग्यानिक प्रदेश पनि भनेका छौँ होइन अब आफ्नो मौलिक एउटा पहिचान स्थापित गरेर मतलब यहाँको चाहिँ अब र पशुपालनका क्षेत्रमा निकै यो पोटेन्सियल हाम्रो प्रदेश हो होइन यी सबै सम्भावनाहरूलाई अब नयाँ प्रकारको इकोनोमिक पोलिसी चाहिँ हामीले डेभलप गर्ने त्यो संरचनाहरू डेभलप गर्न सकिन्छ र त्यही अनुसार चाहिँ हामीले अब जस्तो उत्तरसँग पनि नाका जोड्नु पऱ्यो ट्रेड व्यापारिक सम्बन्ध पनि हामीले स्थापित गर्न जरुरी छ कि यो खास गरी अब इन्डिया जाने र जस्तो रुपडिया अब चाहिँ 6 नम्बर प्रदेशमा आइपुग्नु पऱ्यो आउनु पऱ्यो किनभने अब हिजो चाहिँ हामी पुरै उता डिपेन्ड भयौँ अब चाहिँ चिनसँगको हाम्रो चाहिँ रिलेसनसिप व्यापारिक सम्बन्ध स्थापित हुने बित्तिकै के हुन्छ भने एउटा सेन्टर बन्छ होइन बन्छ र अन्तर्राष्ट्रिय सम्बन्ध अन्य राष्ट्रहरूसँग पनि अलिकति हाम्रो केही आर्थिक वित्तीय सम्बन्धहरू हामीले स्थापित गरेर जान सक्नु पर्दछ भन्ने लाग्छ यदि यसैमा यति भयो भने हामीलाई वास्तवमा गरिब भइरहनु पर्दैन निकै सम्भावनाहरू छन्
हामीले पहिल्यैदेखि भन्दै आयौँ यो प्रदेश प्राकृतिक प्रकृतिले अत्यन्त धनी बनाएको छ भनेर विज्ञहरूले भन्नुहुन्छ यो प्रदेश विकट भएका कारणले विकास नभएको होइन विकास नभएका कारणले विकट भयो भनेर भन्ने कारण छ हामीले पहिल्यैदेखि यो भन्दै आऊँ केन्द्रीय रूपमा यही प्रदेशबाट यही क्षेत्रबाट नेताजीहरू सांसदहरू हुनुभयो यहाँले आफैले पनि प्रतिनिधित्व गर्नुभयो मन्त्रीहरू हुनुभयो अहिलेकै मन्त्री अहिलेकै प्रदेशसभा 6 नम्बरमा पनि केन्द्रीय मन्त्री भइसक्नुभएका सांसदहरू हुनुहुन्छ मन्त्रीमण्डलमा पनि उहाँहरू हुनुहुन्छ विगतबाट अब हामीले अलिकति नैतिक दायित्व लिने किन हामीले पहिला चाहिँ गर्न नसकेकै हो भनेर यहाँहरू जस्ता जनप्रतिनिधिहरूले त्यो नैतिक जिम्मेवारी लिने किन
लिनै पर्छ एकदमै पर्छ होइन पर्छ अब हामीले अब जसरी प्रदेशको जनतालाई सन्तुष्ट र सुखी र खुसी बनाउनु पर्दथ्यो हामीले सकेनौँ यसलाई त हार्दिकतापूर्वक स्वीकार बेहिचकिचाड बेकन्चुसाइ स्वीकार्नु पर्दछ यदि स्वीकारेनौँ भने फेरि समस्या त्यही छ भन्ने बुझिन्छ हामी अगाडि बढ्न खोजिरहेका छैनौँ हामी यथास्थितिमै रमाइरहेका छौँ
विश्वास दिलाउनु पनि यहाँहरूले विगतको जिम्मेवारी
लिनु पर्यो बिरामीले डक्टर कहाँ गएर म रोगी छैन मलाई म एकदम चाहिँ फिट एन्ड फाइन छु भने त्यो बिरामीको त मृत्यु हुन्छ नि त्यसो हुँदाखेरि हामी पोलिटिसियन राजनैतिक रोगी भयौँ कि हामी होइन हामीले पब्लिकले भन्नु पऱ्यो नि त यो प्रब्लम छ हाम्रो त्यसो हुँदाखेरि यदि सत्यलाई स्वीकार्न हामी कन्जुसिया गर्दैनौँ भने भविष्य पनि त्यतिको ब्राइट नै हुन्छ
अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ करिब 10-12 मिनट मात्रै छ अब हामी बुदागत रूपमा एकदमै संक्षेपमा जाउँ अहिलेसम्मकै छलफलका कुराहरूलाई अलिकति छुटकरीमा त्यसलाई स्पेसिफिक बनाऊ प्रदेशको समृद्धिका लागि यहाँले मन्त्रालय सम्हाल्नु भएको छ यो प्रदेशको समृद्धि बढाउने जिम्मा विभागीय रूपमा पनि यहाँको मन्त्रालय अन्तर्गत छ यो प्रदेशको समृद्धिका लागि यहाँले के योजना अघि सार्नु भएको छ एकदमै बुँदागत रूपमा संक्षिप्त रूपमा
पहिलो कुरा मैले अघि भनिसकेँ हामी एउटा स्ट्राटेजिक प्लान बनाउँछौँ होइन मन्त्रालयको पनि अहिले त्यसको लागि कार्यदल हामीले गठन गरेका छौँ 3 एउटा चाहिँ समृद्धिका लागि शान्ति सुरक्षा यो आधारभूत आवश्यकता हो अहिलेको कि यसमा हामी लगानीकर्ताहरू सबै स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई टोटल सेफ हो सुरक्षित प्रदेश हो यो आउनुहोस् लगानी गर्नुहोस् सबै हिसाबले सुरक्षित हो यो आर्थिक हिसाबले सुरक्षित छ सामाजिक सांस्कृतिक र सबै हिसाबले सेफ छ यो चाहिँ हामी एकचोटि अपिल गर्नेवाला छौँ कि मतलब मनोवैज्ञानिक हिसाबले पनि सुरक्षित 12 बजे राति 12 बजे एकजना आमा एकजना दिदी एकजना कोही दाजुभाइ निर्धक्कतापूर्वक निर्भयताका साथ सडकमा हिँड्न पाउनु पर्यो सक्नुपर्छ त्यसो भयो भने त्यहीँबाटै समृद्धि उदाउँछ जहाँ अशान्ति छ अशान्तिको गर्भबाट मतलब विपन्नता जन्मिने हो त्यसो हुँदाखेरि मतलब सुरक्षाको गर्भबाट समृद्धि जन्मिन्छ हामी क्लियर छौँ एकदमै क्लियर छौँ त्यसो हुँदाखेरि अब शान्ति सुरक्षा अमन चयन सिर्जना गर्ने हामीले सोचेको शान्ति सुरक्षा च्यालेन्जेसहरू छन् त्यो च्यालेन्जेससँग हामी मतलब सामना गर्छौँ कि अब सुरक्षालाई हामी टेक्नोलोजीसँग जोड्छौँ आज पनि हामीले भोलि पनि अब साइरन केही बस्तीहरूमा साइरन जोड्ने मतलब चोरी यदि भइहाल्यो भने चिप्सबाट मतलब थाहा हुने गरिकन एउटा चिप्स चाहिँ हामी जोड्छौँ टेक्नोलोजीसँग जोड्छौँ तपाईँको मोबाइलमा त्यो चिप्स हुन्छ तपाईँले त्यो दबाउनु भयो भने प्रब्लम भयो भने सबै छिमेकीहरू एकै ठाउँ जम्मा भइहाल्छ सहजै चोरीको घटना नियन्त्रण गर्न सकिन्छ भोलिबाट हामी सुरु गर्छौँ यो कार्ययोजना अन्तर्गत आज अब यो ट्र्याकरहरू खास गरी गाडीमा चाहिँ होइन अब हामी जोड्दैछौँ
त्यो
जिपिएस ट्र्याकर होइन हिजो आज सुरु चाहिँ हामी खास गरी हाम्रो सेक्युरिटी फोर्सबाट हामी 6 गाडी जोडेर गर्दैछौँ अब त्यस्तै अरू पनि छन् अरू थुप्रै खालका हाम्रा तपाईँको सुरक्षा योजनाहरू छन् जस्तो अब ड्रग मतलब एडिक्सनको प्रब्लम हुन्छ होइन सप्लायरहरू छन् युजरहरूको ठुलो अहिले तपाईँले के चाहियो जस्तो चिनमा कुरा गर्नुभयो भने मतलब त्यति बेला साम्राज्यवादीहरूले खास गरी जापानले चिनको युवाहरूलाई अफिम खुवाएर लट्ठाइदियो त्यो सपना हुन्छ नि तपाईँको समृद्धिको सपना राष्ट्रियता पुरै अफिममा चाहिँ तपाईँको ध्वस्त गरिदियो भने चाहिँ यहाँ पनि के छ भने ड्रगले हाम्रो युवाहरूलाई भविष्यलाई त्यसले चाहिँ त्यो खाइदियो उनले ड्रग खाएनन् त्यो ड्रगले हाम्रो भविष्य खाइदियो त्यो खालको अब यसमा हामी कडा ढङ्गले जान्छौँ प्रस्तुत हुन्छौँ अब चाहिँ 19 हामी फर्मल चाहिँ तपाईँको कार्यक्रम छ यहाँहरूलाई निम्ता पनि भयो म यो सञ्चार माध्यम मार्फत 19 हाम्रो सबै चाहिँ तपाईँको सुरक्षा निकाय सानो चौकीमा पनि हामीले चाहिँ ओपन कार्यक्रम आयोजना गर्छौँ सबैलाई आमन्त्रण गर्छौँ र अभियानका विषय हामी छलफल गर्छौँ र हरेक ओडामा चाहिँ सुरक्षा चाहिँ तपाईँको मतलब समितिहरू हामी गठन गर्छौँ अब चाहिँ सुरक्षा समितिहरू गठन गरेर जान्छौँ र चाहिँ गाउँ गाउँमा मतलब त्यस्तो खालको सहयोगी प्रहरीहरू जस्तो हामी चाहिँ युवाहरूलाई हामी तालिम दिएर चाहिँ हामी फोर्स चाहिँ आवश्यक फोर्स तयार गर्छौँ हामी चाहिँ त्यो हाम्रो एउटा अङ्ग पनि बन्छ हामी यसरी जान्छौँ विश्वमा प्रचलित सुरक्षा मोडालिटी जो हाम्रो मौलिकतामा फिट हुने खालको मोडालिटीको हामी स्टडी रिसर्च पनि गर्दैछौँ नयाँ सेक्युरिटी पोलिसी स्ट्रक्चर डेभलप गर्दैछौँ एउटा कार्यदल बनाएका छौँ 40 सार्वजनिक पनि गऱ्यौँ केही दिनमा हामीले मतलब कम्प्रिहेन्सिभ एउटा चाहिँ कार्ययोजना ल्याउँदैछौँ अब अर्को दोस्रो कुरा डिजिटल प्रदेशको कुरा छ खास गरी अब दुनियाँ विज्ञान प्रविधिको चमत्कारिक विकास दुनियाँमा भइसक्यो जस्तो फेसबुक अहिले हामी जोडिएका छौँ मतलब मार्क जुकरबर्ग एउटा त्यस्तो खालको मान्छे हुन् जसले सिङ्गो मानव जातिलाई निकै ठुलो गुण लगाइदिए होइन मतलब यति धेरै अरू टेक्नोलोजीको कुरा पनि छ गुगल आविष्कारदेखि लिएर थुप्रै छन् त्यसो हुँदाखेरि यो टेक्नोलोजीको अधिकतम प्रयोग गर्नुपर्दछ हामीले त्यो अघि भने सेक्युरिटीसँग पनि जस्तो 5 प्रहरीले गर्ने काम एउटा सिसिटिभीले गर्छ होइन त्यो छ नि त हामीले यहाँ चाहिँ प्रदेशमा चाहिँ एउटा कन्ट्रोल रुम चाहिँ अत्याधुनिक कन्ट्रोल रुम हामी को स्थापना गर्छौँ र सबैतिर हामी चाहिँ जोडिन्छौँ त्यो टेक्नोलोजीमा अब त्यसो हुँदाखेरि अब त्यो लाइनमा हामी अगाडि बढ्दैछौँ डिजिटल प्रदेश अब भोलि चाहिँ अब पेपरलेस कन्सेप्टमा जान्छौँ अहिले लेस पेपरबाट हामी पेपरलेस कन्सेप्ट पुग्छौँ त्यो भनेको मन्त्रालय हाम्रो मन्त्रालयबाट सुरु गरेर सबै मन्त्रालय हुँदै तल पुग्छौँ गभर्मेन्ट अफिसमा एउटा बिग प्रोजेक्ट मतलब मेगा एउटा प्रोजेक्ट हामी डेभलप गर्दैछौँ यसको लागि त्यसको लागि पूर्वाधार पनि छ अन्य पूर्वाधार जस्तो इलेक्ट्रिसिटी पनि चाहियो सडक पनि हुनु पऱ्यो होइन
त्यसैले यहाँनिर अब कतिपय ठाउँमा मोबाइल समस्या छ टिप्दैन टावर देखाउँदैन यस्तो ठाउँमा डिजिटल प्रदेशको कल्पना गर्ने भन्ने प्रश्न
एकदम च्यालेन्ज छ तर के छ भने हामी चाहिँ अब केही समयमा अब स्टडी गर्दैछौँ स्ट्राटेजिक प्लान पनि बनाउँदैछौँ र सञ्चार भनौँ न टेलिफोन चाहिँ सबै ठाउँ पुग्ने घर घरबाट आमाले आफ्नो घरभित्रबाट पनि आफ्नो छोरा सहरमा बस्ने छोरालाई मैले फोन गर्न पाउनु पऱ्यो होइन त्यो गर्छौँ अनि त्यस पछाडि हामी चाहिँ तपाईँको मतलब अहिले चाहिँ हामी इस्टिमेट पनि गर्दैछौँ बजेट कति चाहिन्छ यसका लागि स्टडी गर्दैछौँ त्यसो हुँदाखेरि मतलब गन्तव्यमा हामी क्लियर छौँ त्यसो भए हुनाले अब गन्तव्य हाम्रो क्लियर भएपछि हामी पुग्छौँ त्यसो हुँदा हिजो के भन्नु कुहिरोको काग भयो कि गन्तव्य थिएन
सुरुमा अहिले एउटा हामीले चाहिँ प्रदेशको यहाँले यो भन्दै हुनुहुन्छ यो प्रदेशको समृद्धि र यो प्रदेशको विकासका लागि अहिले मोटामोटी रूपमा यहाँहरूले गन्तव्य चाहिँ तय
गर्नुभयो
त्यहाँ जाने
एकदम क्लियर
त्यहाँ पुग्नको लागि हामीले बाटो खोल्यौँ
बाटो खोल्न सुरु गऱ्यौँ हामीले अस्ति चाहिँ तपाईँले हेर्नुभयो हामीले सार्वजनिक गऱ्यौँ र बाटो कसरी खोल्ने होला भनेर अपिल पनि गऱ्यौँ फेरि हामीले हाम्रो मन्त्रालयको फोन नम्बर दिएका मैले त के भनेको छु भने बधाई दिन आउने हाम्रा चाहिँ शुभेच्छुकहरूलाई सुझाव लिएर आउनुहोस् तपाईँ तपाईँसँग सुझाव चाहिन्छ भनेर मैले आम अपिल गरेका छु यो सञ्चार माध्यम मार्फत लोकप्रिय सञ्चार माध्यम
अहिले हामीले सबैले बुझ्ने गरेर भन्दा प्रदेश नम्बर छको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यो प्रदेशको समृद्धि र यो प्रदेशको विकासका लागि एउटा गन्तव्य तय गरेको छ
एकदम क्लियर छ
त्यो गन्तव्यमा पुग्नको लागि बाटो बनाउने क्रममा छ बाटो कस्तो बनाउने कति फराकिलो बनाउने कति सहज बाटो बनाउने भनेर सुझाव पनि सङ्कलन गर्छ
हाम्रो प्यासेन्जरहरूलाई यात्रुहरूलाई हामी भन्दैछौँ तपाईँहरूलाई 4 लेनको चाहिन्छ कि 6 लेनको बाटो चाहिन्छ कि कत्रो चाहिन्छ तपाईँहरू भन्नुहोस्
सुझाव दिनु
एकदम सुझाव चाहिँ हामीले अहिले खोजिरहेछौँ र त्यो पेट्रोल कति चाहिन्छ पुग्नको लागि त्यो गाडीलाई कस्तो खालको गाडी बनाउने यो सबै कुराको सामान्य फ्रेमिङ त भइरहेछ तर पब्लिकहरूबाट के हो त रियलमा फेरि युजरहरू त उहाँ हो नि त होइन उहाँहरूको अनरसिप पनि चाहिन्छ भनेर हामी यस सुरु गरेका छौँ जस्तो कानुनी मसौदा समिति पनि बनाएछौँ कमजोर कस्तो कानुन चाहिन्छ जनताले आफै भन्नु पऱ्यो हाम्रो कानुनहरू कस्तो छन् भने मतलब वा तर बट इफ भयो त्यही भएर अब बाध्यकारी कानुनहरू चाहियो यस पब्लिकले चाहिँ तपाईँको थाहा पाउनु पऱ्यो कि हाम्रो कस्तो भयो भने मतलब डक्टरले बिरामीबाट डक्टर मतलब ज्ञानबाट बिरामी टाढा छ म मेरो बिरा रोक्यो भन्ने थाहा मतलब डक्टरले तपाईँको रोग यो भनिदिन्छ तर यसको ट्रिटमेन्ट कसरी गर्ने भन्ने राम्रोसँग भन्दैन तपाईँलाई औषधि सिफारिस गर्नु पऱ्यो भने नबुझिने ल्याङ्ग्वेजमा लेख्छ कि भनेपछि रोगबाट बिरामी टाढा हुनेको रोगको ज्ञानबाट तपाईँ कलेज हेर्नुहोस् सहरमा त्यस्तो एजुकेसन सिस्टम पनि हाम्रो छ कि तपाईँको रियलमा चाहिँ तपाईँको विद्यार्थी ज्ञानबाट टाढा छ सहरमा एउटा चाहिँ कृषि विश्वविद्यालय कलेज छ तर त्यो विद्यार्थीले के गर्दैन भने चाहिँ तपाईँको कुनै त्यस्तो खालको एग्रिकल्चरल प्रोडक्सन एकदम हुँदैन भनेपछि एउटा मजदुर चाहिँ तपाईँको यन्त्रको ज्ञानबाट टाढा छ कि त्यो चाहिँ त्यो स्थिति हुन हुँदैन भन्ने हो हाम्रो त्यसैले
पब्लिकहरूले जुन प्रदेश र विकास र समृद्धिका लागि जुन गन्तव्य पहिलाउनु भएको छ बाटो बनाउँदै हुनुहुन्छ त्यहाँ पुग्नका लागि चुनौतीहरू के छन् र यसलाई कसरी चाहिँ हामीले समाधान गर्न सकिन्छ भन्ने तहसम्म पुग्नु भएको छ
एकदमै चुनौतीको हिसाबले हेर्दाखेरि पहिलो कुरा त हामी अहिले नढाँटेरै भन्नुपर्छ कि हामीसँग रिसोर्स छैन मतलब जुन हाम्रो ड्राइभ गर्न खोजिरहेछौँ इन्धनको अभाव छ अहिले होइन सीमित छ दोस्रो कुरा के छ भने अब अहिलेको एक्जिस्टिङ यहाँको स्थिति मतलब निकै जटिल र चुनौतीपूर्ण भनेपछि पूर्वाधारहरू छैन हामीसँग अहिले होइन इन्फ्रास्ट्रक्चर फिजिकलदेखि लिएर कानुनीदेखि लिएर थुप्रै पूर्वाधारहरू हामीसँग अहिले छैन तेर्सो कुरा के छ भने हामी सोचको हाम्रो जो तरिका पनि अब मतलब त्यो सबै हामी सबै एउटा मतलब एउटा हिजोको एकात्मक अथवा फ्युडाल हामी चाहिँ सोसाइटीबाट हुर्केर आयौँ हामी हाम्रा प्रब्लम छन् हामी चाहिँ तपाईँको मलेसियामा गएर भाँडा माझ्न तयार हुन्छौँ हामी टोइलेट सफा गर्न तयार हुन्छौँ तर हामी त्यो गर्दैनौँ हामी त्यो छैन त्यसो हुँदाखेरि र हाम्रो चेतना पनि अहिले हामीले कल्पना गरे जस्तो अब्बल बनिसकेका छैन होइन त्यो खालको छ र मतलब सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ भन्ने मान्यता आम पिपुलमा छैन छैन तर हामी के भन्छौँ केही मान्छेलाई ठ्याक्का दिन्छौँ कि सामाजिक उत्तरदायित्व पुरा गर्ने फलानुले गरिरहेछ उसैको विषय हो त्यसो होइन हामी सबै चाहिँ तपाईँको त्यतिकै जिम्मेवार छौँ भन्नुपर्दछ र अर्को हाम्रो मतलब अलिक मेहनत गर्ने कल्चर पनि छैन छैन त्यो हाम्रो छैन त्यसो हुँदाखेरि त्यो कल्चरको पनि डेभलप गर्नु हामी अलिक बढी कुलतमा मैले अघि भने नि त अल्कोहोलिक भइदिउँ त्यसो हुँदाखेरि अलिकति अर्कहरूले पनि भन्नु पऱ्यो, जिम्मेवार हुनु पऱ्यो नागरिक, र खबरदारी पनि गर्नु पऱ्यो. बधाई दिन आउनेहरूले खबरदारी दिनु पनि त आउनु पऱ्यो, होइन? अब यी चुनौती हुन् जस्तो लाग्छ मलाई चाहिँ.
अब यहाँले अघि नै भनेको जुन गन्तव्यमा पहिल्याइसक्यौँ हामीले यो प्रदेशको विकास र समृद्धिको गन्तव्य बाटो कोर्ने क्रममा छौँ भन्नुभयो. अब कति अवधिमा हामी कति खुट्किलो चढौँला त्यसले चाहिँ ए अब चाहिँ एउटा खाका बन्यो है यो प्रदेशको समृद्धिको लागि, अब त्यसलाई चाहिँ चलाउने चालकहरू जो आए पनि अब त्यो ट्र्याकबाट दायाँ बायाँ गर्न सक्दैनन् है, पाउँदैनन् भन्ने खालको एक वर्ष दुई वर्ष या पाँच वर्ष के कति कोरेला
यसो चाहिँ हामीले चाहिँ अब त्यो खाका चाहिँ पाँच वर्षमा कोरिसक्छौँ, दस वर्षमा अनुभूति दिलाउँछौँ हामी त्यसको. यदि दस वर्षमा त्यो अनुभूति दिलाउन सकेनौँ भने यो प्रदेशलाई तन्नम बनाउनबाट कोही भगवान्ले पनि जोगाउन सक्दैनन्, हामीले निकै मूल्य चुक्ता गर्नुपर्ने यदि सकिएला. तर हाम्रो यो पुस्ताले कम्तीमा त्यो फिल गर्न निकै गाह्रो हुन्छ. यो पुस्ताले अब झन्डै झन्डै मसान घाटमा पुग्ने बेला अलिअलि त्यही पनि त्यस्तो खालको चाहिँ यहाँको लिडरसिप आइहालेछ भने अलिकति मतलब चमत्कारी लिडरसिप आइहालेछ. किनभने मतलब फ्रेस स्टार्ट भनेको मतलब निकै महत्त्वपूर्ण हुन्छ. हामी कता जाने भन्ने कुराको त्यसले मतलब ऊ गर्ने हो, मैले गाइड गर्ने हो. त्यसो भए हुनाले मलाई लाग्छ एक दशकमा यो प्रदेशको मोटामोटी खाक मतलब भनौँ न एउटा चाहिँ स्ट्याटस कहाँ कसरी अगाडि बढ्छ भन्ने कुरा त फैसला भइसक्यो. तर पाँच वर्षमा मतलब यसले उल्लेख्य चाहिँ तपाईँको अनुभूति गरिहाल्छ परिवर्तनको.
भनेको यहाँ यो प्रतिबद्धता जनाउँदै हुनुहुन्छ, यो भन्दै हुनुहुन्छ कि पाँच वर्षभित्रमा प्रदेश नम्बर छका आम नागरिकले यो प्रदेश अब साँच्चीकै विकास समृद्धिको गोरेटोमा जान थाल्यो है
भनेर महसुस भइसक्छ. र दस वर्षमा मान्छेहरूले फिल त्यो व्यवहारमा पनि त्यो रिफ्ल्याक्ट हुन्छ,
देख्छन्,
रिफ्ल्याक्ट हुन्छ. अनि त्यस पछाडि त हामीले के छ भने अनि सबैभन्दा समृद्ध हुने प्रतिस्पर्धा गर्ने हो. बिस वर्षमा त्यो यात्रा कोर्स चाहिँ कम्प्लिट हुन्छ.
जसरी यहाँले यो कुराहरू भन्नुभयो हामी समयमा बाँधिएका छौँ. अझ महत्त्वपूर्ण कुराहरू गर्नै मन थियो, आगामी कार्यक्रमहरूमा गरौँला, हाम्रो निम्तिलाई स्वीकार गरिदिनु होला. यी कुराहरू व्यवहारमा उत्रन सकुन् र यसका लागि हामी सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग, सक्दो सकारात्मक सहयोग गरौँ. कसले गर्यो भन्दा पनि के गर्ने के गर्यो भन्ने आधारमा समीक्षा गरौँ. राम्रोलाई राम्रो भनौँ, नराम्रोलाई नराम्रो भनेर औल्याइदिउँ. राजनीतिक आग्रह वा पूर्वाग्रहमा कुनै पनि कुराको मूल्याङ्कन नगरौँ भन्ने अनुरोध गर्न चाहन्छु सबैमा. अब हाम्रो निर्धारित समय लगभग लगभग सकियो, हामीले जे कुरा उठायौँ त्यो बाहेक यहाँलाई एउटा यो प्रदेशको मन्त्रीको हिसाबले, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हिसाबले यो कुरा चाहिँ सोध्यवा हुन्थ्यो अथवा मलाई यो कुरा भन्न मन लाग्थ्यो यहाँ आएन है छलफलमा भन्ने त्यस्तो केही छ भने एकदम संक्षिप्तमा.
ठिक छ, अब यो म के अपिल गर्छु भने पब्लिकहरूलाई अब सहभागी भइदिनका लागि तपाईँहरूलाई ढोका जति बेला पनि खुला छ मन्त्रालयमा आउन सक्नुहुन्छ, निवासमा पनि आउन सक्नुहुन्छ, सुझाव दिन सक्नुहुन्छ, खबरदारी गर्न सक्नुहुन्छ, तपाईँहरूले मतलब ऊर्जा पनि थप्न सक्नुहुन्छ. र हामी सबै अब यसको चाहिँ कार्यान्वयनकर्ता हो, पोलिसी मेकर पनि हो हामी सबै, होइन? अब हिजो कोही निश्चित मान्छेहरूलाई मात्रै यो मुलुक बनाउने ठेक्का दिएका थियौँ, यसो होइन, हामी सबै चाहिँ सहभागी हुन्छौँ यसमा. र मिडियालाई पनि म के अपिल गर्न चाहन्छु भने अब समृद्धिसँग हामी संचार मलाई हामी चाहिँ सञ्चारकर्मीहरू जोड्यौँ र सकारात्मक दृष्टान्तहरूलाई स्थापित गर्नका निम्ति फर्मग्र प्रयत्न गरौँ. अलिक कन्स्ट्रक्टिभ यो प्रदेशमा मिडियाहरूको अरू प्रदेशभन्दा अलिक फरक भूमिका हुनसक्दछ, अलि बढी मतलब जिम्मेवार, अलि बढी चाहिँ कन्स्ट्रक्टिभ हुन जरुरी छ कि अब समृद्धिका लागि सञ्चार फेरि मन्त्रालय पनि हाम्रो यही पऱ्यो, होइन? अब सबै थोक मतलब समृद्धिका लागि भन्ने अभियानका साथ अगाडि बढौँ. यो लोकप्रिय सञ्चार माध्यममा यहाँले मेरो हाम्रो मन्त्रालयको यो प्रदेशको होइन सपना योजना त्यस पछाडि चाहिँ तपाईँको अपिल गर्ने जो अवसर प्रदान गर्नुभयो यसका निम्ति म धेरै धेरै धन्यवाद दिन चाहन्छु.
हस्, आजको संवादको निर्धारित समय सकिएको छ. आज हामीले प्रदेश नम्बर छका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीज्यूसँग मन्त्रालयले प्रदेश नम्बर छको विकास र समृद्धिका लागि ल्याएका योजना, यसमा रहेका चुनौती लगायतका विषयमा छलफल गऱ्यौँ. आगामी हप्ता हामी नयाँ
विशेष नयाँ अतिथिका साथ उपस्थित हुने बाचा गर्दै आजको कार्यक्रममा जे जे कुराहरू उठे मन्त्रीज्यूबाट जे कुराहरू भए ती कुराहरू व्यवहारमा लागू हुन् र ती कुरालाई व्यवहारमा लागू गर्न हामी सबैले आफआफ्नो क्षेत्रबाट आफआफ्नो दायित्व पनि निर्वाह गरौँ भन्ने अनुरोध गर्दै आजको कार्यक्रमबाट बिदा हुन्छु। आजका हाम्रा अतिथिप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। नयाँ अतिथि र नयाँ कार्यक्रमका साथ आगामी कार्यक्रमहरूमा हाम्रो भेटघाट हुने नै छ। हस्त, नमस्ते, शुभ दिन।